Hallgatóra, Lidlba. Mindenban beszél a Lidlban. Asztalfirullah, Asztalfirullah, de hol a lakulat egyben, mint a hizeli világin, állod a bízde, mint a sejtanár vagyunk. Bismillahirrahmanirrahim. Rabbis rahli szadri, vagy eszer li amri, dallolok de temel leszámi, jöfkehú, kaudi, szalat. Bismillahirrahmanirrahim. Hamne Surah Talaq, chapter number 65. Pehli ayat ke hawale se guftugu ki thi. Aur inshaAllah aaj, what are different types of divorce? And what are different conditions? InshaAllah, we will discuss tonight. Just to revise the first words, Bismillahirrahmanirrahim. Ya ayyuhan nabiyyu. إذا طلقتم النساء فطلقوهن لعدتهن. اے نبی خدا, اور یہ سب کے لیے مسلمانوں کے لیے بھی ہے. إذا طلقتم النساء, جب تم عورتوں کو طلاق دو, فطلقوهن لعدتهن, تو یہ طلاق اس مدت میں دی جائے کہ جب وہ عدت کے دن میں ہوں, یعنی وہ زمانہ کے جس میں مینسز میں نہ ہوں یا پریگننٹ نہ ہوں, تو اس وقت جو ہے وہ طلاق دی جا سکتی ہے. ایک بات, وَأَحْصُلْ عِدَّةِ, اور یہ جو ہے ان دنوں کو حساب رکھا جائے, گنا جائے کہ کب مثلاً پیریڈ شروع ہوئے, کب ختم ہوئے. عورت بھی حساب رکھے, مرد بھی حساب رکھے, جس نے طلاق دینی ہے. وَاتَّقُوا اللَّهَ رَبَّكُمْ, اور طلاق کے سلسلے میں جیسا کہ گزشتہ ہفتے بھی آپ کی خدمت میں عرض کیا تھا کہ اگرچہ یہ ایک حلال کام ہے, جائز کام ہے, لیکن یہ ایسا کام ہے کہ جو اللہ کے عرش کو ہلا دیتا ہے. Divorce is something which shakes the throne of Allah سبحانہ وتعالی. Divorce is حلال, but that is disliked by Allah subhanahu wa ta'ala. So this is one option for marital life, so that if that is impossible for the people, for husband and wife to carry on life, so this is option. But this option is not suggested for Muslims or believers. This is the last option to go. So that's why Allah subhanahu wa ta'ala has said, when Allah mentioned about talaq, about divorce, so Allah subhanahu wa ta'ala is saying, وَاتَّقُوا اللَّهَ رَبَّكُمْ, when you are going to chase this way, you are going to follow the option of the divorce, then you should have fear of Allah subhanahu wa ta'ala in your heart. So if you are muttaqi, if you are scared of wrath of Allah subhanahu wa ta'ala, maybe then you will not go for this option. Or if even you are going for this option, at least you will not be oppressor. Because usually when people are choosing this path, most of the time they are blaming each other. Tuhmat, ghibat, there are different things which are involved. And the most worst thing, that is the animosity which usually has been created among the two families. So this is something that is not suggested in Islam, but as one option of marital life that has been prescribed. But Allah subhanahu wa ta'ala says, if you are going for these options, so you have to observe taqwa. You have to have fear of Allah subhanahu wa ta'ala in your heart. لا تخرجوهن من بيوتهن. If you are going for the option of divorce, so you shall not ask her to leave your house. Do not throw away your wife out of your house. at the time of iddat. So when you have divorce, so divorce is three months. After that divorce, so those 3 months, that wife must stay in the house of husband. Why Allah subhanahu wa ta'ala has asked for this? Because Allah likes they should not go for this option. So when 3 months, her wife will be there. So during 3 months, maybe due to children, due to anything, due to any desire, they will come together, and in this way they will not go for the option of divorce. So talaq nahi denge agar biwi zahir hai ki biwi aur shohar ek dusre bahut dur dur hue, jab raabta nahi hoga, jab ek dusre ka samna hi nahi hoga. Hatta ki hadees mein ye bhi aata hai ki iddat ke dinon mein aurat makeup kare, behtareen libas pehne, behtareen khushbu lagaye apne shohar ke liye. Yani khuda ye chahta hai ki ye option iski taraf jaye na. To mukhtalif jo hai wo limits Allah Ta'ala ne di hain. Aur ek cheez jo shart lagayi hai wo yahi hai ki talaq jab di jaye to jo iddat ke 3 mahine hain, bajaye iske aurat apne maa baap ya kisi aur house mein ya home mein chali jaye, it is better the wife should stay at the house of husband, with the family, with the children, and if there is any possibility, maybe they will patch up during those 3 months of iddat. وَلَا يَخْرُجْنَا إِلَّا أَنْ يَعْتِينَ بِفَاحِشَةٍ مُبَيِّنَةٍ. So both parties have responsibility. First of all, Allah subhanahu wa ta'ala has commanded to the male, to the husbands, they should not expel their wives out of their house. Second thing, this also responsibility of ladies, or responsibility of the wife. She should also not leave the house of the husband. So from both sides, Allah subhanahu wa ta'ala is commanding both parties. Neither husband should expel her, nor wife should leave the house of the husband. Only there is one condition, and that condition is أَنْ يَعْتِينَ بِفَحِشَةٍ مُبَيَّنَا. If openly that wife is committing some sins, or openly there are a lot of issues and problems, and if she will stay at home and relations will become worse for whole family, maybe in that situation or condition she can leave the house of husband during the time of iddat. Otherwise she must stay over there. وَتِلْقَ حُدُودُ اللَّهِ. And these are the limits of Allah subhanahu wa ta'ala. وَمَنْ يَتَعَدَّ حُدُودَ اللَّهِ فَقَدْ ظَلَمَ نَفْسَهُ. And anyone who will cross the limits and the border and boundaries of Allah subhanahu wa ta'ala, it means he is oppressor. And that oppression is against him. So we should try to keep in the boundaries of Islam. We should not commit any haram or sin things. لَا تَدْرِي لَعَلَى اللَّهَ يُحْدِثُ بَعْدَ ذَلِكَ أَمْرًا. لَا تَدْرِي, you will not feel or you will not realize. لَعَلَى اللَّهَ يُحْدِثُ بَعْدَ ذَلِكَ أَمْرًا. So maybe something will happen. Shayad, perhaps, Allah subhanahu wa ta'ala will help you in your issue, in your problem. And Allah subhanahu wa ta'ala will resolve your problems. And next verse is Bismillah ar-Rahman ar-Rahim. فَإِذَا بَلَغْنَا أَجَلَهُنَّ فَأَمْسِكُوهُنَّ بِمَعْرُوفٍ. Now this is an important point. فَإِذَا بَلَغْنَا أَجَلَهُنَّ. And when the time of iddat will come, or those days are completed, فَأَمْسِكُوهُنَّ بِمَعْرُوفٍ. تو اس صورت میں اللہ تعالیٰ حکم دیتا ہے شوہر کو کہ وہ معروف طریقے سے, اچھے طریقے سے, شائستہ طریقے سے اس بیوی کو روک لے, یعنی طلاق ہی نہ ہو. اب ایک مرتبہ طلاق رکتی ہے, لیکن ہزار احسانوں کے ساتھ, ہزار مسائل کے ساتھ, اور پھر کبھی بھی ان کی لائف اچھی نہیں ہوتی. تو یا حکم خدا کیا ہے کہ فَأَمْسِقُوْنَّ بِمَعْرُوفٍ The husbands can ask her, their wives to stay, but with politeness, with humbleness, with a beautiful attitude, with all respect. Oh, فَارِقُوْنَّ بِمَعْرُوفٍ But if there is divorce, wife is leaving the house, then أَوْ فَارِقُوْهُنَّ بِمَعْرُوفٍ If she is leaving the house again, with all politeness and humbleness and softness and kindness, you have to do farewell. If she is leaving, it does not mean you should punish, you should harm, you should injure, you should wound your wife and then say, go away. And all these wounds and injuries and harms could be orally or maybe physically or spiritually. دونوں صورتوں میں اللہ تعالیٰ کا حکم کیا ہے کہ پہلی بات تو یہ کہ طلاق تک دونوں بتنا جائے اگر وہاں تک جاتی ہے تو عدت کے دنوں میں شوہر کی ذمہ دار یہ ہے کہ وہ معروف طریقے سے شائستگی کے ساتھ اچھائی کے ساتھ حسن کے ساتھ احسان کے ساتھ اس کو نہ جانے دے روک لے یعنی رجوع کر لے اگر بالفرض طلاق ویلڈ ہو جاتی ہے اور کوئی وہ نہیں ہوتا اگر بیوی جا بھی رہی ہے تو وہ بھی شائستگی ساتھ احسان کے ساتھ محبت کے ساتھ اور اچھے طریقے کے ساتھ اس کو روانہ کرو رخصت کرو اب یہ معروف طریقہ اس میں بہت سارے واجبات اور مستحبات آ جاتے ہیں اس معروف کے لفظ کے اندر مثلا اگر بیوی کا اس نے حق مہر نہیں دیا ہوا تو طلاق کے بعد وہ اس کا حق مہر بھی دے اگر اس کی مالی حالت مثلا اس کے پاس دو گھر ہیں اور اس کو معلوم ہوگا کہ اس طلاق کے بعد اس کی بیوی مشکل میں ہوگی تو وہ اس کو ایک گھر بھی دے دے یہاں کا لا آف دا لینڈ شاید اس حوالے سے بہتر ہے کہ یہاں بائی فورس جو ہے وہ ہسبینڈ اور وائف کو جو ہے 50-50 کر دیتے ہیں اب اسلام نے جو ہے فورسفلی نہیں کہا لیکن بات وہی ہے کہ اللہ تعالیٰ کہتا ہے کہ شوہر جتنا زیادہ سے زیادہ استطاعت رکھتا ہے جس بیوی کو طلاق دے رہا ہے اس کا حق میں پہلے سے ادا نہیں کیا ہوا تو وہ بھی دے دے اس کے علاوہ مالی طور پہ کوئی مدد کر سکتا ہے تو کرتا رہے اس کے علاوہ گھر دے سکتا ہے جو کچھ بھی کر سکتا ہے احسان کے معنوں میں معروف کے معنوں میں اچھائی کے معنوں میں اس کو کرنا چاہیے یہ نہیں ہے کہ انسان جو ہے اس کو اپنا دشمن بنا لے اور جانی دشمن اور خاندانی دشمن اور وہ چیزیں عام طور پہ یہی ہوتے ہیں ہمارے معاشرے کے اندر جب ایک دفعہ طلاق ہو جاتی ہے تو پوری کی پوری فیملیز جو ہے ہمیشہ کے لیے ایک دوسرے سے کٹ جاتی ہیں اللہ تعالیٰ چاہتا ہے کہ یہ چیز نہیں ہونی چاہیے اب جب طلاق ہو رہی ہے تو اب یہ بہت امپورٹنٹ بات ہے کہ وَأَشْهِدُ ذَوَيْ عَدْلٍ مِنْكُمْ جب طلاق ہو رہی ہو So you need to just witness. At the time of divorce, there must be two Muslim, Aqil and Baligh and Adil witnesses. If there are no witnesses, it means that divorce is not valid. So why Allah subhanahu wa ta'ala is putting this condition? Because if husband and wife they are angry, maybe two other people are not over there. And until two people are not there, two persons are not there, it means they can't do divorce. And when they will involve two just people, so hopefully they will try to improve their problems. They will patch them up. تو یہ بھی فائدہ ہے کہ پہلی بات تو یہی ہے کہ جب وہ انوالو ہوں گے تو آپس میں صلح صفائی کرا دیں گے یا اگر وہ ہوں گے نہیں تو طلاق ہو ہی نہیں سکتی یعنی طلاق ہونے کے لیے ضروری ہے کہ دو عادل مسلمان مومن گواہ ہوں اور آگے ایک اور شرط بھی آ رہی ہے ان گواہوں کے لیے کس طرح کے گواہ ہوں تو دو گواہ ہوں اب جب آپ ظاہر ان کو انوالو کریں گے اور ان کے لیے ضروری یہ بھی شرط ہے کہ مرد ہوں جب وہ آئیں گے تو ظاہر ہے سلح سفائی کی کوشش کریں گے, اور اگر بہرحال طلاق ہوتی بھی ہے تب بھی جو ہے وہ دو گواہوں کی ضرورت ہے. وَأَشْهِدُ ذَوَيْ عَدْلٍ مِنْكُمْ وَأَقِيمُ الشَّهَادَةَ لِلَّهِ and the witness of witnesses should be for the sake of Allah سبحانہ وتعالی, اللہ کی خوشنودی کے لیے وہ گواہی دیں. یہ نہ ہو کہ ایک جو ہے وہ شوہر کی طرف دار ہے اور دوسرا بیوی کا طرف دار ہے, اور وہ اپنے فائدے کی خاطر یا اپنے رشتے کی خاطر گواہی دے رہے ہیں. That witness, that must be for the happiness of Allah, for the pleasure of Allah subhanahu wa ta'ala. Intention should be for the sake of Allah subhanahu wa ta'ala, not for the happiness of these two. تو جو ایسا شخص, ایسے افراد کہ جن کی گواہی یعنی جن کے اندر تقویٰ ہو, جو عادل ہوں, جو عاقل ہوں, جو خدا کے لیے ان لوگوں کے مسائل میں انوال ہوں, ایسے دو لوگوں کو پیدا کرو اور ان کو اپنا گواہ بناؤ, اور پھر اگر طلاق کی دو وقت پہنچتی ہے تو طلاق کو آگے بڑھاؤ. ذالکم یوعظ به من کان یؤمن باللہ والیوم الآخر. ذالکم یوعظ, یہ اللہ کی طرف سے نصیحت ہے, وعظ ہے آپ لوگوں کے لیے. This is advice, or this is commandment of Allah subhanahu wa ta'ala. بِهِ مَنْ قَانَ يُؤْمِنُ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ. Anyone who believes in oneness of Allah subhanahu wa ta'ala and who believes in the day of judgment. So this commandment or this advice of Allah subhanahu wa ta'ala is for those people. Those who do not believe in Allah and those who do not believe in the day of judgment, maybe they will never listen to this Quran. They will never care what Allah is saying, what Rasulullah is saying. تو وہ لوگ جن کے دل میں اللہ کے لیے ایمان ہے اور روز قیامت سے ڈرتے ہیں, حساب و کتاب کے دن سے ڈرتے ہیں, تو ان کے لیے اللہ تعالیٰ کہتے ہیں اس کو نصیحت سمجھو. تمہارے لیے نصیحت یہی ہے کہ طلاق کے قریب مت جاؤ, اگر جاتے ہو تو بیوی کو گھر سے نہ نکالو, اور اگر جاتی بھی ہے تو جتنا احسان کر سکتے ہو کرو, لیکن وہ طلاق دو عادل مومن گواہوں کی موجودگی میں ہونی چاہیے. اس کے آگے وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا. وَمَن يَتَّقِ اللَّهَ, anyone who will trust in Allah or anyone who will have fear of Allah subhanahu wa ta'ala in his heart, and anyone who will be muttaqi, يَجْعَل لَّهُ مَخْرَجًا. So definitely Allah subhanahu wa ta'ala will open a gate for him, will provide him a way to proceed forward. یعنی وہ تمام لوگ جو اللہ سے ڈرتے ہیں تو اللہ تعالیٰ ان کے لیے آزادی کا, بخشش کا, مغفرت کا, کامیابی کا دروازہ کھول دیتا ہے. یعنی میاں بیوی کی زندگی میں بھی, ہر معاملے میں بھی اللہ پہ ہمیں بھروسہ رکھنا چاہیے اور اللہ سے خوف رکھنا چاہیے, اور ہر وہ شخص کہ جو اللہ پہ بھروسہ رکھتا ہے, اللہ کا خوف رکھتا ہے, تو یقیناً اللہ تعالیٰ اس کی مدد کرتا ہے. So this is the promise of Allah سبحانہ و تعالیٰ, word of Allah. Anyone who will work for Allah, who will live for Allah, whose heart is pumping for Allah, so definitely help and support of Allah سبحانہ و تعالیٰ and shelter of Allah will be there. Salawat. اس حصہ سے یہ دوسری آیت کا آخری حصہ ہے, اور اگلی آیت یہ یعنی ڈیڑھ آیت جو ہے, ہر وہ شخص جو نماز کے بعد, ہر نماز کے بعد تین دفعہ پڑھے اس آیت کو, تو اللہ ان کے رزق میں اضافہ فرماتے ہیں. اور خود حضرت ابو ذر غفاری روایت کرتے ہیں کہ حضرت رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ اللہ کے نزدیک جو بہترین آیت اور کلمہ ہے, کیا میں تمہیں وہ بتاؤں, اور جو شخص اس کو جان لے تو तो वो कभी भी मुश्किलात में नहीं घिरेगा। यानी जिसके पास यही आयत वमन यत्तकिल्लाह यजअल लहु मखरजा, और आगे आयत आएगी, जिसके पास ये आयत आ गई यानी जो शख्स इस आयत का आमिल बन गया तो फिर उसके पास मुश्किलात नहीं आती। आगे बारे में बात होती है कि किस तरह की मुश्किलात नहीं आती, इसलिए कि जो अल्लाह वाला होता है ना, फिर वो अल्लाह के अलावा किसी से नहीं डरता। फिर कोई मुसीबत भी आती है तो वो चूंकि समझते हैं अल्लाह उसके साथ है, इसलिए उसको मुसीबत के लिए कोई परेशानी नहीं होती। वो उसको किसी का डर नहीं होता, ना जानवर का, ना इंसान का, ना असले का, ना बम का, ना मौत का, ना किसी भी चीज का उसको खौफ नहीं होता जो अल्लाह वाला होता है। यानी जो एक अल्लाह से डरता है वो पूरी कायनात से नहीं डरता, और जो खुदा से नहीं डरता वो एक एक चीज से डरता है। जो खुदा से नहीं डरता वो गुनाह करेगा तो उनसे डरेगा, वो इलीगल काम करेगा उनसे डरेगा, वो क्राइम करेगा उनसे डरेगा, वो लोगों से डरेगा, वो जिन्नात से डरेगा, वो भूतों से डरेगा, वो दरख्तों से डरेगा, वो जानवरों से डरेगा, वो आफात वलियात हर चीज से डरता है। तो इसलिए कितना आसान है कि इंसान एक से डरे ताकि हर चीज के डर से महफूज रह जाए। इसलिए इमाम हुसैन अलैहि सलाम ने फरमाया, अगर पूरी कायनात मेरी मुखालिफ हो जाए लेकिन मेरा एक अल्लाह मुझसे राजी हो तो हुसैन को परवाह नहीं। तो बात यही है कि हमें उस अल्लाह कि जिसने हमें सब कुछ अता किया और जो इतना रहीम और करीम बना कि हमारे दिल को अपना अर्श करार दिया, जो हमारे तमाम तर कोताहियों के बावजूद फिर भी हमारी हमसायगी में रहता है, हमारे शहरक से करीब रहता है, हमारे दिल में रहता है, वो अल्लाह जो हमसे जुदा नहीं होना चाहता। कितना बदबख्त होता है वो इंसान जो अपने गुनाहों की गलाजत से, गंदगी से, बदबू से, नजासत से खुदा जैसे नूर को दूर कर देता है। तो हमें कोशिश करनी चाहिए कि जिस तरह खुदा ने अपनी हमसायगी में रखा, खुदा ने अपने कुर्ब में अता किया, हमें कभी उससे अपने आप को उन हदों से, उन हदूदुल्लाह से बाहर नहीं निकालना चाहिए। एक दफा इंसान निकल गया फिर वापसी बहुत मुश्किल होती है। तौबा किसको मालूम है कि उसकी कबूल हो, अगर चलना गया था ला तक़नतु मिन रहमतिल्लाह, लेकिन क्या मालूम कि वो तौबा कबूल हो जाए। इसलिए हमें कोशिश करनी चाहिए कि पहले इंसान गुनाह ही ना करे ताकि तौबा की नौबत ही ना आए। ये नहीं है कि इंसान गुनाह करे ताकि और रोए पीटे तौबा करे और अल्लाह खुश हो, नहीं। सबसे बड़ा मुत्तकी वो है कि जो गुनाह नहीं करता। ये नहीं कहा कि सबसे बड़ा मुत्तकी वो है जो सबसे ज्यादा इबादत करता है, सबसे बड़ा मुत्तकी वो है जो गुनाह नहीं करता। तो इसलिए हमें जब दिल में तक्वा आ जाता है, खुदा की मोहब्बत आ जाती है, तो फिर इंसान अल्लाह का हो जाता है, और जब अल्लाह का हो जाता है तो अल्लाह कहता है अब तू मेरे साये में है, तू मेरा हमसाया है, तू मेरा बंदा है, तेरे हाथ मेरे हाथ, तेरी आंखें मेरी आंखें, तेरी जुबान मेरी जुबान, तेरा जिस्म मेरा जिस्म, लिहाजा तेरी कोई चीज जुदा नहीं है। जब तूने अपनी हर चीज मेरी कर दी है तो अब मैं तुझे ओन करता हूं, अब मैं तुझे कहीं भी नाकाम नहीं होने दूंगा। वयरज़ुकहु मिन हैसु ला यहतसिब, और फिर जो अल्लाह का अल्लाह की मोहब्बत अपने दिल में डाल देता है तो अल्लाह कहता है भैया वो को अल्लाह फिर अपने उस बंदे को वहां वहां से रिस्क देता है जहां का वो सोच भी नहीं सकता, गुमान भी नहीं होता उसे कि मुझे यहां से माल मिलेगा। अब यार रिस्क सिर्फ माल भी नहीं है, रिस्क एक ऐसा मफहूम है कि जो बहुत वसी है। इल्म रिस्क में आता है, इबादत रिस्क में आती है, ईमान रिस्क में आता है, माल रिस्क में आता है, औलाद रिस्क में आती है, इंसान की इज्जत शरफ खाना हर चीज, यानी हर वो चीज जो खुदा की तरफ से आती है वो सब का सब रिस्क है। अब हजरत अली अलैहि सलाम को बहुत खूबसूरत शेर है, रज़ीना ब بالقسمت جبار فینا لنا علم وللجهال مال. حضرت علیہ السلام فرماتے ہیں ہم اللہ کی اس تقسیم پہ راضی ہیں, اللہ کی اس تقسیم پر راضی ہیں جس نے ہمیں رزق کے طور پہ علم عطا کیا اور جاہلوں کو مال عطا کیا. یعنی دونوں ہیں رزق, اب ہم کس رزق کو چاہتے ہیں؟ جس طرح ہماری ساری کی ساری دعائیں ہیں, اللہ مجھے اتنا مال دے دے, اتنا گھر دے دے, کیا کبھی ہم نے علم کے لیے بھی دعا کی ہے؟ یعنی وہ رزق کے جو ہمارے امام اپنے پروردگار سے مانگ رہے ہیں, کیا ہم نے کبھی اس رزق کو مانگنے کی کوشش کی؟ اب ہماری پرائرٹی ہمارے آئمہ کی پرائرٹی سے ڈیفرنٹ ہے. ان اینی وے اللہ سبحانہ و تعالی سنگ و یروکھ من حیث لا یحتسب, یو کینٹ امیجن واٹ ایور آئی ایم گیونگ یو, آئی ایم پرووائڈنگ یو, یو آر ناٹ تھنکنگ ایون, یو آر ناٹ ایکسپیکٹنگ, بٹ آئی ول پرووائڈ یو, آئی ول گیو یو, آئی ول انکریز یور سسٹیننس, آئی ول انکریز یور پوزیشنز, آئی ول پرووائڈ یو نالج, آئی ول پرووائڈ یو ریسپیکٹ, ڈگنیٹی, پوزیشن, واٹ سو ایور یو کین تھنک, even you cannot think, you are not expecting, but Allah subhanahu wa ta'ala will provide you. Why? Because you are true lover of Allah subhanahu wa ta'ala. وَمَنْ يَتَوَقَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ, and anyone who trusts in Allah, Allah is sufficient for him. Anyone who depends on Allah, Allah subhanahu wa ta'ala will reflect, اللہ سبحانہ و تعالی will help him. یعنی ہر وہ شخص جو اللہ پہ توکل کر لیتا ہے تو پھر اس کے لیے اللہ کافی ہے, پھر اسے کسی اور در پہ کسی اور شخص کے پاس جانے کی ضرورت نہیں ہے. اب یہ توکل کیا ہے؟ توکل اس خصوصیت کو کہتے ہیں کہ جس میں انسان اللہ کے علاوہ نہ کسی سے ڈرے, نہ کسی سے محبت کرے, نہ کسی سے مانگے, نہ کسی سے توقع رکھے. All of the expectation should be with Allah. If he is having any kind of fear, that should be from Allah. If he is going to ask something, he should ask to Allah. And if he is expecting something, that should be from Allah. Why we people are having a lot of troubles and problems among our relatives and community members? Our sixth Imam Imam Jafar Sadiq alayhi salam, he says, all of the problem, the root of the problem is when we are expecting from the people and they are not fulfilling or they are not responding to our expectation. That is the root of issues. How beautiful will be life when we stop, we close the door of expectation from the people, whether they are very close relatives or not. Why husband and wife they are having problems? Because husband is having a lot of expectation from the wife, as well as wife is having a lot of expectation from the husband. Parents are having from the children, and children are having from the sisters and brother and community members. While we are expecting something and people are not doing as we are expecting, then we are thinking they are not our friends. They are not our true relatives. Actually, we are not truthful believers. Instead of Allah, we are expecting from the people. And then we have spoiled ourselves, our culture, our traditions, ہمارا رسم و رواج, یہ ساری چیزیں اس نے ہر چیز کو برباد کر دیا ہے. اور مثلاً ظاہر ہے کہ ہمارے کلچر میں بیٹا جب پیدا ہوتا ہے تو ماں, اب اگر بہن جو ہے وہ 20 ایئرس کی ہے اور بیٹا 5 ایئرس کا ہے, جب باہر جا رہے ہوں تو ماں باپ یہی ایکسپیکٹ کرتے ہیں کہ وہ جو 5 سال کا بیٹا ہے نا, وہ اس کی 20 سال کی بہن کی حفاظت کرے گا. वो मर्द होता है घर का, वो मर्द होता है फैमिली का। इस जब इस अंदाज में कल्चर में ग्रोथ होती है, इसी तरह बेटों को कुछ सिखाया भी नहीं जाता कि कभी कोई घर के काम भी करने। हजरत अली अलैहिस्सलाम तो घर में चक्की पीसते हों, घर में रोटियां बनाते हों, बच्चों का ख्याल रखते हों, लेकिन हमारे बेटे क्यों करें घर का काम? यानी हमारी ट्रेनिंग एजुकेशन ही खराब होती है। हम जब बचपन से ही किसी को जो है वो फ्यूडल लॉर्ड बना देते हैं, उसके जहन में बिठा देते हैं, तुम तो सैयद हो, तुम तो सरदार हो, पूरी कायनात तुम्हारी उम्मत है, पूरी कायनात तुम्हारी नौकर है, फिर हम उससे उम्मीद रखें उसका अखलाक अच्छा होगा, वो लोगों को गालियां नहीं देगा, वो सब इंसानों को अपने जैसे इंसान समझेगा। तो जो चीज बचपन की सीखी हुई होती है वो आसानी से फिर नहीं निकलती। मसलन कहते हैं कि कुत्ते के दो को अगर काट के पाल में सीधा करके भी रख दे फिर भी वो टेढ़ी रहती है। क्यों? इसलिए कि जो चीज एक चीज डेवलप हो गई है उसको दोबारा आप चेंज करना आसान नहीं है। व्हाट वी नीड टू आस्क अल्लाह, ओ अल्लाह गिव अस अ रिस्क ऑफ नॉलेज एंड देन वी शुड अप्लाई दैट नॉलेज ऑन आवर बॉडी इन आवर हैबिट्स इन आवर वर्ड्स and then we will be able to teach our children and when next generation will come that will be a different generation. Salaam.
Allahumma
salli ala Muhammad wa ali. Wa man yatawakkal ala Allah fa huwa hasbu. Jo bhi Allah pe tawakkal karega. Rasulullah sallallahu alaihi wasallam ne shab-e-miraj Allah taala se pucha, parwardigar tujhe कौन सा अमल जो है वो अफजल नजर आता है, तुझे पसंद है? तो रसूलुल्लाह को परवरदिगार ने फरमाया कि अफजल अमल में से ये है कि मेरा बंदा मुझ पे तवक्कल करे। और जो बंदा मुझ पे तवक्कल करता है मैं उसको लेट डाउन नहीं होने देता। तो इसलिए हमें अल्लाह पे भरोसा करना चाहिए, अल्लाह ही के साथ लौ लगानी चाहिए और अल्लाह से सारे ताल्लुकात करने चाहिए और सब काम अल्लाह के लिए करने चाहिए। ये जितने काम हम कर रहे हैं ना, ज्यादातर ये काम ठीक हैं, सिर्फ सोच को और नियत को बदलने की जरूरत है। सुबह सुबह जॉब पे जा रहे हैं तो कह दे बिस्मिल्लाहिर्रहमान, अल्लाह तेरी खातिर, तेरा हुक्म है, बीवी बच्चों की खातिर जा रहा हूं, तूने हुक्म दिया, तेरी खातिर जा रहा हूं। काम वही करेंगे लेकिन सोच को। और फिर जब आदमी काम भी कर रहे, ये नहीं है कि इंसान का जिस्म अगर काम में मसरूफ है तो इंसान का दिल और सोच खुदा से गाफिल हो जाए, नहीं, उस वक्त भी अल्लाह को याद करें, अपने आप के साथ बातें करें, अपने परवरदिगार के साथ बातें करें। इन्नल्लाह बालिगु अम्रे, जो अल्लाह पे भरोसा करता है, तवक्कल करता है, तो फिर ये तो अल्लाह है कि जो हर अम्र पर, हर चीज पर कादिर है। قد جعل الله لكل شأن قدرا, उसको मालूम है कि कितना किसको देना है, कहां पे रखना है। यानी ये अल्लाह है जो फैसला करता है कि किसको कितना देना है, कब देना है, कहां से देना है। तो रसूलुल्लाह को जो अल्लाह ताला ने अफजल बातें बताई, एक क्या थी, तवक्कल थी, और दूसरी क्या थी कि जो मेरी कजा और कदर पे राजी रहे, जो कुछ मैंने दे दिया है उसी पे खुश रहे। तो अगर हमारे अंदर ये दो बातें पैदा हो जाएं, तवक्कल और अल्लाह की रजा पे राजी रहना, बाकी तमाम के तमाम मसाइल हल हो जाते हैं। देखिए, हर एवरी इंडिविजुअल इज ए यूनिक इंडिविजुअल, every individual has hundred of issues and problems. If we explore everyone, they will come with a lot of bundles of problems. We do not like, we do not do dua, we do not ask Allah, oh Allah, give me the issues and problems of other to me. I am happy to pick up problems of everyone. Usually we are asking, oh Allah, you have given him a lot of help to this person, dignity to this person, knowledge to this person, give me. We are not happy to share problems of the people. So, jab hamare is andaaz mein agar سوچیں بدل جائیں تو یقیناً پروردگار مدد کرے گا. بہرحال جو اصل بات کرنی تھی وہ یہ ہے کہ طلاق چار قسم کی ہوتی ہے. ایک کو طلاق بائن کہتے ہیں, دوسری طلاق رجعی, رجعی یعنی جس میں رجوع کیا جا سکتا ہے یعنی آپ ریٹرن کر سکتے ہیں, بیک فائر, فائر تو نہیں ہوتا. طلاق بائن, دوسری طلاق رجعی, یہ دونوں طلاقیں جو ہے وہ مرد کی طرف سے ہوتی ہیں. دو اور طلاقیں ہیں, اس کو کہتے ہیں طلاق مبارات اور طلاق خلا. یہ دونوں طلاقیں جو ہے وہ عورت کو یہ حق دیا گیا کہ وہ عورت بھی اگر چاہے تو طلاق لے سکتی ہے. اب فرق کیا ہے, دونوں کو اختیار دیا اسلام نے. نکاح جب ہوتا ہے آلویز آفر از فروم دا وومن, لڑکی کی طرف سے ہاں ہونی چاہیے, لڑکی کی طرف سے رضایت ہونی چاہیے اور اس کی طرف سے آفر ہونی چاہیے. بس لڑکی کہے گی انکح تو نفسی زوج تو نفسی کہ میں اپنے آپ کو اپنے نفس کو آپ کے نکاح میں دینا چاہتی ہوں, تو تب مرد اس کو قبول کر سکتا ہے. جب تک عورت آفر نہیں کرے مرد قبول نہیں کر سکتا. تو نکاح میں جو زیادہ تر اتھارٹی ہے وہ اللہ نے لڑکی کو عورت کو عطا کی ہے. اب چونکہ مرد یا نان و نفقہ کا ذمہ دار ہوتا ہے, اس لیے بہرحال اس حوالے سے طلاق کے معاملے میں زیادہ تر اتھارٹی جو ہے وہ مرد کے پاس ہے. لیکن ایسا نہیں ہے کہ عورت کو بالکل بے اختیار اللہ نے چھوڑ دیا ہے. تو چار قسم کی طلاقیں ہیں. طلاق بائن ہو تو اس میں رجوع نہیں ہو سکتا, یعنی طلاق ہے ہو گئی تو اس میں آپ رجوع نہیں کر سکتے. اس کے بعد وہ عورت کسی اور کے ساتھ شادی کرے اور پھر وہاں سے بھی اگر, اور وہ شادی بھی اس نیت سے نہ ہو کہ وہ طلاق دے گا پھر ادھر شادی ہوگی, بار شادی کرے اور پھر ان کی ڈیتھ ہو جائے وہ طلاق دے دے تب دوبارہ اس کی طرف آ سکتے ہیں طلاق بائن کی صورت میں. طلاق رجعی یہ ہے کہ انسان دو مرتبہ طلاق ہو جائے, یعنی ایک گو میں دو مرتبہ طلاق نہیں ہوتی. چاہے آپ ایک دفعہ کہیں, تین دفعہ کہیں, دس دفعہ کہیں, طلاق کا سیگا پڑھیں, ایک گو میں ایک ہی طلاق ہوتی ہے. اب عدت کے دوران اگر وہ چاہیں تو بغیر کسی شادی کے نکاح کے دوبارہ وہ میاں بیوی کے طور پہ رہ سکتے ہیں. پھر انہوں نے رجوع کر لیا, اس کے بعد کچھ عرصہ بعد اگر دوبارہ پھر طلاق ہو جاتی ہے پھر بھی وہ چاہیں تو رجوع کر سکتے. لیکن تیسری مرتبہ جب طلاق ہوگی تو اس کے بعد پھر رجوع نہیں ہے طلاق رجعی میں بھی, یعنی پھر وہ دائمی طلاق ہو جاتی ہے اور پھر وہی کنڈیشن آ جاتی. طلاق خلا یہ ہے کہ عورت ڈیمانڈ کر سکتی ہے. اب انشاءاللہ اگلے ہفتے ڈسکس کریں گے کیوں عام طور پہ طلاقیں ہوتی ہیں, کون کون سی ریزن ہے, ہمیں ان ایشوز کو اور روٹس کو ریموو کرنے کی ضرورت ہے. تو بہرحال کس وجوہات پہ ہوئی ہے طلاق, عورت جو ہے وہ ڈیمانڈ کر سکتی ہے. اب ایک طلاق جو ہے وہ ہے مبارات اور ایک ہے خلا. خلا میں عام طور پہ یہ ہے کہ اگر عورت نے اپنا حق مہر نہیں لیا اور وہ کہتی ہے کہ ٹھیک ہے میں اپنا حق مہر تمہیں معاف کرتی ہوں تو مجھے طلاق دے دو, تو یہ طلاق خلا ہوتی ہے. اس میں بھی سیغے جو ہے وہ مرد جاری کرے گا, یعنی ڈیمانڈ عورت کی طرف سے ہوگی, سیغہ مرد کی طرف سے ہوں گے. طلاق مبارات بھی یہی ہے کہ عورت ڈیمانڈ کرے گی اور اس میں بھی آفر کرتی ہے کہ میں تمہیں اتنا مال یا اتنی چیز بخش دوں گی, لیکن یہ جو مال ہے یہ جو آفر ہے یہ حق مہر کے مال سے کم ہوگا. فرق صرف اتنا ہے, دو نام مختلف کیوں ہیں. طلاق خلا میں حق مہر بھی معاف کر سکتی ہے اور مال بھی, عورت کہتی ہے کہ میں تمہیں اتنا مال دوں گی جو بھی چیز دینا چاہے تو مجھے طلاق دے دو جان چھوڑو, اس صورت میں مرد جو ہے وہ طلاق دے دے گا. طلاق مبارات بھی یہ ہے کہ وہ جو حق مہر طے ہے اس سے کم مقدار میں اگر عورت مال دیتی ہے حق مہر کا یا کوئی اور مال, ممکن حق مہر اس نے پہلے لیا ہوا, تو उस सूरत में जो कुछ माल वो हक महर की वैल्यू से कम माल जब ऑफर करके उसको अगर तलाक देने पर मर्द राजी होता है तो ये तलाक भी मुबारात, ये भी औरत की तरफ से डिमांड होती है। अच्छा, बाद अवकात ये होता है कि औरत वहां से डिमांड करती है तलाक की, लेकिन मर्द जो है वो तलाक नहीं देता, कहता मैं तलाक नहीं देता। तो इस सूरत में जहां तो इस्लामी मुमलिकत हो, इस्लामिक लॉ हो, तो वहां औरत काजी के पास जा सकती है, या जैसे जज होते हैं, कोर्ट्स होती हैं, फैमिली कोर्ट्स होती हैं, वहां जाके वो मुकदमा करेगी और उसके बाद जज जो है वो तलाक को जारी कर देगा। और हमारे फिक के अंदर ये है कि जहां आमतौर पर इस्लामी लॉ भी नहीं होते तो वहां पे मर्ज तकलीद, जिनकी वो तकलीद करते हैं, मर्ज तकलीद को ये अथॉरिटी होती है कि वो तलाक जारी कर सकते हैं। तो बहरहाल आज एक दो सवाल अगर आप जल्दी जल्दी करें तो मोस्ट वेलकम। सवाल
अहले सुन्नत में तो होता है एक दफा तलाक हो गई तो फिर बाद में कुछ अर्से बाद रजू किया जा सकता है वापसी, क्या हमारे फिका में ये चीज है या एक दफा तलाक हो गई?
देखिए, अहले सुन्नत में ये चीज नहीं है,
नहीं।
वो सिर्फ दवा ना भी हो, किसी भी गुस्से की हालत में, नशे की हालत में, वो सिर्फ लाज तलाक कह दे, एक्सीडेंटली या इंटेंटली जो भी है वो कहते तलाक हो जाते और उनके यहाँ रजू भी नहीं होता। एक दवा जो जैसे भी है, यानी इन तमाम शराब की जो कुरान ने बयान किए, इन तमाम शराब के वो ख्याल नहीं रखते, चाहे नशे की हालत में, गुस्से की हालत में, जैसे भी है, खुद तलाक कह दें, गवाह भी ना हो तो वो कहते तलाक हो जाती है। उस सूरत में ये है कि वो औरत किसी और के साथ शादी करे, उसको कहते हैं हलाल, और उसके बाद वो तलाक दे दे तो फिर दोबारा अपने शौहर के पास आ सकती है। लेकिन फिक अहले बैत में, यानी फिक इस्लामी में, हकीकत में तलाक बहुत मुश्किल है। यानी ये जो शरायत कुरान ने बयान की है, अगर इन तमाम शरायत का आप ख्याल करें, आसान नहीं है तलाक देना। नेक्स्ट क्वेश्चन। राइट नाउ वी आर डिस्कसिंग सूरह तलाक, दिस इज चैप्टर नंबर 65। सो ऑल टुगेदर दिस चैप्टर हैज 12 वर्सेस एंड फ्रॉम 1 to 8 दिस डिस्कशन अबाउट डिवोर्स। And also you can find this discussion in Surah Baqarah from verse number 220 to I think 260. There are 20 verses, there is discussion about this topic.
You see, Maulana Sahib, listen to all the your lecture and what you throw light on few. I'm speaking English because some youngsters don't understand, maybe my English is not so good. If you see, we have to go back to basic point where the problem has started from. Right? These things occur from long, long time ago. The people of that time and now time, they're not following the Ahle Bayt. People who are we following the Ahle Bayt at the present time, including myself in number one, we are not very sincere in our objectives. If we are very sincere in our objectives, we can spread our belief and Prophet Muhammad sallallahu alaihi wasallam teaching to others.
Inshallah.
First of all, we have to discipline ourselves. Maybe my question, a part of my answer is well, isn't it? If we have discipline ourselves first, then I think we can overcome so many problems.
Yeah. Thank you. I think that was a comment.
It was a comment. It was a question.
Any other question? Last question. And next week, inshallah, we will discuss what are the reasons usually behind the divorce and how we can control those reasons.
I'm sorry to come back again. There's no question left after you throw a wonderful speech. You also...
No, I think if there is no question in your mind, it means that lecture is not good.
No, my main aim
is, yeah, I should when narrate something, I should open your mind.
You see, Maulana Sahib,
and you should start thinking. This is my main aim.
Your lecture is from Quran. There's no question on Quran. Most of 99% probably question you have given us is from Quran.